सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, नेपाल प्रशस्त पर्यटकीय सम्भावना बोकेको मुलुक हो। यहाँ प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक लगायत पर्यटकीय सम्भावना बोकेका प्रशस्त ठाउँहरू छन्। तर तिनीहरूको जसरी प्रवर्धन हुनु पर्थ्यो त्यसरी हुन नसकेको कुराहरू पनि नउठेका पनि होइनन्। साथै नयाँ गन्तव्यमा पर्यटकलाई आकर्षण गर्न सक्ने कार्यक्रमहरू सञ्चालन गर्न नसकेको आरोप पनि त्यस क्षेत्रमा काम गर्नेहरूलाई लाग्दै आएको छ। नेपालको पर्यटन प्रवर्धनमा सरकार, निजी क्षेत्र तथा नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुन्छ। आज हामी नेपालमा पर्यटकीय सम्भावना, त्यसमा पनि साहसिक पर्यटनको अवस्थाबारे कुराकानी गर्दैछौँ। यसका लागि हामीसँग हुनुहुन्छ पर्यटन व्यवसायी पूर्व ग्यालजिन शेर्पा। शेर्पाजी, स्वागत छ कार्यक्रममा।
धन्यवाद।
लामो समयदेखि पर्यटन क्षेत्रमा लागिराख्नु भएको छ र त्यस क्षेत्रमा काम गर्ने संस्थाहरूमा पनि यहाँ नेतृत्वदायी भूमिकामा रहेर काम गर्नुभयो। पर्वतारोहण स्वाङ भयो, ट्रेकिङ एजेन्सी टानमा पनि, नेपाल वायुसेवा निगममा पनि, होइन, पर्यटन बोर्डको पनि बोर्ड सदस्य भएर पनि काम गरिसक्नु भएको छ। लामो अनुभव छ यो क्षेत्रमा काम गर्दै गर्दाखेरि नेपालको पर्यटन व्यवसाय कुन गतिमा गइरहेको छ, यहाँको अनुभव के छ?
धन्यवाद। यो एकदमै राम्रो क्वेसन तपाईँले प्रश्न राख्नुभयो, तपाईँलाई धन्यवाद दिन चाहन्छु। सबभन्दा पहिले तपाईँको रेडियो, अब नेपालको चाहिँ एक मात्र रेडियो नेपाल, तपाईँको यत्रो चाहिँ ठुलो च्यानल मार्फत मेरो आफ्नो कुराहरू राख्ने जुन एउटा मौका दिनुभयो त्यसको लागि म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र सम्पूर्ण श्रोता महानुभावलाई मेरो चाहिँ शुभ बिहानी भन्न चाहन्छु। र तपाईँको क्वेसन कुरा जिज्ञासा कुरामा म मेरो धारणा, अब नेपालको पर्यटन, पर्यटन एउटा त्यस्तो चाहिँ पिलर हो यसले नेपालको टोटल इकोनोमीलाई चाहिँ धान्नमा ठुलो मद्दत पुऱ्याउँछ। किनकि यो टुरिज्म इन्डस्ट्री यस्तो इन्डस्ट्री हो यो चाहिँ यसले नेपालको सबै भूभागलाई समेटेको छ र नेपालका सबै तबका मानिसहरू, सबै वर्क अफ द लाइफ हुन्छ नि, होइन, सबै प्रकारका मानिसहरू के अब यसमा उप अलिकति धनी वर्ग, मध्यम वर्ग र गरिब वर्ग, हामी सबै नेपालीहरू चाहिँ यसमा आत्मीय खालका र यसमा समाहित हुने खालका र यो व्यवसाय, यो उद्योग मार्फत चाहिँ सबैले लाभ दिने सक्ने खालको उद्योग भावनाले यसले आफ्नै किसिमले चाहिँ काम गरिरहेछ, फड्को मारिरहेछ, होइन, विकास गरिरहेछ। तर अब एउटा कुरा के हो भने अब विकास चाहिँ जुन हिसाबमा हुनुपर्ने त्यति हुन सकेको छ, त्यो सत्य कुरा हो। र यसलाई अब हामीले कर्म छ, अब हामीले अरूलाई दोष आउनु भन्दा हिजोको दिनमा भएन, राम्रो भएन भनेर भन्नुभन्दा पनि हिजो जे जतिले गरे, जसले गरे, यो इन्डस्ट्री, यो उद्योगको लागि चाहिँ, विकासको लागि जे जो जति राख्नुभयो, जो जे गर्दै गरे, उहाँलाई हामीले धन्यवाद, थ्याङ्क्स र एप्रिसिएट गर्नुपर्छ। र एट द सेम अब हाम्रो कानुनी जिम्मेवारी हो, अब हामीले गर्नुपर्छ, हामीले हिजोको तितो कुरा, हिजोको चाहिँ कमी कमजोरी हामीले बुझेर अब हामी चाहिँ हामीले हाम्रो बल, हाम्रो विवेक, हाम्रो क्षमता सबै चाहिँ यो इन्डस्ट्रीको हितको लागि, यसको चाहिँ उत्थानको लागि, यसको प्रबन्धनको लागि प्रयोग गर्नुपर्छ, जति यो इन्डस्ट्रीबाट सबैले मनाकै फाइदा लिन सक्छ र यसले चाहिँ राज्यको विकासमा विशेष भूमिका निर्वाह गर्न सकौँ भन्ने चाहिँ मेरो विचार छ।
विगतमा के राजनीतिक कारण, देशमा भएको द्वन्द्व, त्यसपछि चाहिँ भूकम्पका कुराहरू आए, होइन, त्यसपछि कोरोनाले गर्दाखेरि आफ्नो लयमा बढ्दै गरेको पर्यटन व्यवसाय के धरा परेको भन्ने कुराहरू यहाँहरूबाटै अथवा यो क्षेत्रमा काम गर्ने व्यक्तिहरूबाट आइरहँदाखेरि पछिल्लो समय यी सङ्कटहरूबाट हामी मुक्त भइसकेका छौँ। यो मुक्त भइरहँदाखेरि पर्यटन व्यवसाय तग्लिन सकेको छ कि छैन?
होइन, तपाईँले सही कुरा राख्नुभयो। यो पर्यटन व्यवसाय भनेको चाहिँ यति सेन्सिटिभ व्यवसाय हो कि
हजुर,
संसारभरि, हामी कहाँ मात्रै होइन कि, संसारको कुनै पनि कुनामा अथवा कुनै पनि एउटा ठुलो चाहिँ घटना, दुर्घटना भयो भने त्यसले हामीलाई असर पारिहाल्दो रहेछ कि, विशेष गरी हाम्रो चाहिँ देशको चाहिँ पर्यटन उद्योगको कुराहरू, यसले असर त सबै परिहाल्छ। अब जस्तै भनौँ न, कोभिडको असर हामीलाई हान्यो, अन्तर्राष्ट्रिय स्तरमा चाहिँ अब यो छ नि, अब त्यहाँका इकोनोमी क्राइसिसको कुरा आउँछ, होइन, त्यसले पनि हामीलाई असर पार्छ। कुनै अन्तर्राष्ट्रिय स्तरको द्वन्द्व, अब त्यहाँका जे झगडाले, त्यसले पनि हामीलाई असर पार्छ। र कुनै पनि ठाउँमा कुनै घटना घट्यो भने त्यसले हामीलाई डाइरेक्ट असर पर्ने क्या। र सँगसँगै अब हाम्रो पोलिटिकली, हिजोको दिनमा चाहिँ जुन एउटा चाहिँ पोलिटिकली हाम्रो यहाँ चाहिँ अनस्टेबिलिटी थियो, होइन, त्यसले पनि हामीलाई असर पार्यो। र त्यसले गर्दाखेरि हामीले हाम्रो पर्यटन व्यवसायलाई, उद्योगलाई जुन रूपमा हामीले अगाडि बढाउनु पर्ने त्यो सकिरहेको थियौँ, सकेनौँ पनि, र हामी धेरै अगाडि फड्को मार्नु पर्थ्यौँ, सकेनौँ, किनकि हाम्रै छिमेकी देशहरू धेरै अगाडि बढिसकेको अवस्था छ। भनौँ न, हामी त यो विशेष गरी चाहिँ पर्वतीय पर्यटनको कुरा जान्छु, नेपालको पर्यटनको सुरुवात चाहिँ पर्वतीय पर्यटनबाट सुरु भएको, र पर्वतीय पर्यटनको मुख्य हामी चाहिँ लिडरै हौँ कि। हामी कहाँ अब पर्वतीय पर्यटन सुरु भएको, हामी कहाँ 60 अब 6 दशक नागिसक्यो, होइन, अब तपाईँको हामीले सुरु गरे बखत चिनको तिब्बतमा, इन्डियामा, भुटानमा, पाकिस्तानमा कहीँ पनि सुरु भएको थिएन क्या। हामीले यहाँ सुरु गऱ्यौँ, हाम्रो मानिसहरूले सुरु गरे, लर्निङ बाई डुइङ भयो भने हामी कहाँ त हामी नेपालीहरूको त हाम्रो परम्परा छ नि, हाम्रो संस्कृति छ नि, हाम्रो चाहिँ यहाँका चाहिँ रीतिरिवाज छ नि, होइन हाम्रो हाम्रो आफ्नै एक किसिमको चाहिँ नेपालीहरूको महान आफ्नै किसिमको चाहिँ हाम्रो आफ्नो बोली व्यवहार होइन हाम्रो आफ्नै किसिमको चाहिँ गर्मी गर्ने गर्व छ खालको हाम्रो संस्कृति छ नि। हामी त जहिले पनि भन्छौँ कि अब अतिथि देव भव भन्छौँ नि हामी चाहिँ, अब अतिथि भनेको पाहुना भनेको हामीले भगवान ट्रिट रेस्पेक्ट गर्छौँ नि, त्यो अर्थमा हामीले पाहुनालाई जहिले पनि सत्कार गर्यौँ कि हामीले सत्कार गर्ने एउटा परम्परा छ नि। त्यसले गर्दाखेरि हिजोको दिनमा हामी कहाँ चाहिँ एउटा स्कुल एउटा युनिभर्सिटी एउटा इन्स्टिट्युट नभइकन पनि हाम्रो एउटा हामी सबै नेपालीको चाहिँ मिजाजसित हामी हाँस्ने अरूले सेवा गर्ने राम्रो दृष्टिले हेर्ने हाम्रो एकदम ठुलो संस्कार छ नि त। हाम्रो पूर्व पश्चिम नेपाल जहाँको पनि हाम्रो संस्कार छ नि होइन, त्यसले गर्दाखेरि चाहिँ यो पर्यटकहरूलाई हामीले चाहिँ अतिथि सत्कार दिन सक्यौँ कि हामीले नपढिकन पनि लभिङ भए डुइङ भए पनि। त्यसले गर्दाखेरि विदेशीहरूले नेपालमा आएर खुबी रमाउन थाले, सुरुको दिनमा थोरै सङ्ख्यामा आए पनि उनीहरूले ओहो नेपाल यति राम्रो छ, यहाँका मानिसहरू यति राम्रो रहेछन्, यहाँ चाहिँ संस्कृतिले भरिपूर्ण विविध संस्कृति, यहाँ चाहिँ सामाजिक विविधता, यहाँ त हुन्छ नि अब यहाँ त विभिन्न हामी त नेपाल केही पनि छैन क्या। यी कुराहरू चाहिँ पस्कर्न हाम्रो मानिसहरूले चाहिँ जानी नजानी गरे क्या, जानी नजाने गरे, त्यो अर्थमा हामी सफल भयौँ। त्यो पछि चाहिँ अब सबै हाम्रो विशेष गरी चाहिँ तिब्बत इन्डिया भुटान पाकिस्तानका मानिसहरूले हामीलाई बोलाए, हामीले ती ठाउँमा गएर सिकायौँ क्या, अहिले सिकायौँ ती ठाउँमा चाहिँ त्यहाँको ट्रेकिङ माउन्टेनियरिङ अन्य चाहिँ टुरिज्मको उसमा उहाँले कसरी चाहिँ सत्कार गर्ने त्यो कुराहरू हामी गएर सिकायौँ कि। अब अहिले हुँदा हुँदा उनीहरूले हामीभन्दा अलिक फर्क पनि थालिसकेको छ क्या, भइरहेको थियो उनीहरूले चाहिँ अलिक चाहिँ अब राज्य पनि लागे व्यवसाय पनि लागे। अब हामी कहाँ चाहिँ हामी चाहिँ यहाँ अलिबाट चाहिँ बिचमा विकासको क्रम अलिकति हुनु पर्थ्यो, अब राजनैतिक एउटा अस्थिरता नि पोलिटिकल इन्स्टेबिलिटी चाहिँ अनस्टेबिलिटी पनि हामी कहाँ भए अलि लामो समय त्यो लियो होइन, त्यसले गर्दा पनि बडो विभिन्न चाहिँ घटनाक्रम संसारभरि घटनाक्रमले पनि हामीलाई अझ पछाडि पार्यो। अब हिजोको दिनमा चाहिँ त्यो कमी कमजोरीलाई हामीले त्यो चाहिँ एउटा चाहिँ अपर्च्युनिटीको रूपमा लिएर अब हामीले चाहिँ अब अगाडि बढ्नुपर्ने छ। अब त्यसको लागि के गर्नुपर्छ भन्दाखेरि अब अहिले चाहिँ वास्तवमा हामी हाम्रो पनि काम हो जिम्मा, हामी व्यवसायहरूको काम हो, हामीले बन्नुपर्छ क्या, हाम्रो पनि कमजोरी हो यसमा हामीले बन्नुपर्छ क्या। अब हामी व्यवसायहरूको पनि काम हो, हामी व्यवसाय संस्थामा बस्ने साथीहरूको पनि काम हो, हामीले चाहिँ हाम्रो चाहिँ विभागीय मन्त्रालय र अब जस्तै अब पर्यटन मन्त्रालय चाहिँ हाम्रो विभागीय मन्त्रालय हामी मन्त्रालयमा जिजो आए पनि उहाँसँग बसेर ठुलो टेबलमा बसेर सबै स्टेक होल्डर बसेर हामीले चाहिँ उहाँलाई सल्लाह सुझाव दिनुपर्ने थुप्रै काम गर्ने बाँकी छ नि त। ती कामहरूमा हामी अलिक चुकिया हौँ होइन, अबको दिनमा चाहिँ अब हामीले त्यसलाई चाहिँ पछि नपरिकन हामीले चाहिँ टाइममै त्यसलाई बुझेर अब यसलाई चाहिँ यो इन्डस्ट्रीलाई चाहिँ एउटा इन्डस्ट्रीको रूपमा अगाडि बढाउन सक्यौँ भने अब हिजोको कमी कमीमा सुझि हामी त्यो गर्न सक्यौँ भने चाहिँ हामी यो पर्यटन इन्डस्ट्रीलाई धेरै अगाडि बढ्न सक्छौँ र अब हामीले यहाँबाट पुरै यो देश विकासको लागि मना के चाहिँ आमदानी हुने किसिमको काम गर्न सक्छौँ।
यहाँले भनेकै कुरालाई मैले जोड्न खोजेँ, पर्यटनको कुरा गर्ने भने हिजोको दिनमा धार्मिक पर्यटकहरू बढी हुन्थे, नेपालका तीर्थयात्रुहरू भारततर्फ जाने भारतका नेपालमा आउने त्यसलाई खासै हामीले पर्यटकको रूपमा त्यसरी हेर्न सकेका थिएनौँ। खास गरेर पर्वतीय पर्यटकका कुराहरूलाई विदेशी तेस्रो मुलुक अथवा युरोपियन मुलुकहरूमा उहाँहरूलाई चाहिँ पर्यटकको परिभाषामा राख्थ्यौँ होइन, त्यसको परिभाषा पनि समयअनुसार परिवर्तन हुँदै गएको छ। पर्यटनको कुरा गर्दाखेरि नेपालमा हिजोको तुलनामा विदेशी पर्यटकहरू आउने सङ्ख्या बढेको छ कि अथवा घटेको छ, किनभने अहिले पछिल्लो समयमा चाहिँ नेपालीहरू पनि त पर्वतारोहण गर्न लागिसकेको अवस्था छ, के देखिन्छ यहाँको अवस्था, त्यो क्षेत्रको अवस्था के छ?
होइन, निश्चित रूपमा विदेशी पर्यटकको सङ्ख्या अब विशेष गरी संसारमा दुईटा चाहिँ टुरिज्म इन्डस्ट्रीको विकास बढी भएको छ, एउटा के हो भने माउन्टेन टुरिज्म, एउटा चाहिँ ओसियन के वाटर टुरिज्म, एउटा चाहिँ समुद्रमा खेलिने खोलामा खेलिने खोला नालामा होइन नदीहरूमा खेलिने एउटा चाहिँ अब त्यहाँ गएर रम्ने चाहिँ एउटा उद्योगको पर्यटन उद्योग, अर्को चाहिँ हिमाली क्षेत्र र हिमाली भूभागमा भेकमा गएर चाहिँ मनोरञ्जन लिने अरू पर्यटक। अब हामी कहाँ त समुद्र छैन नि हामी कहाँ, त्यो अर्थमा चाहिँ हामी कहाँ चाहिँ भर्खर हाम्रै यो माउन्टेन टुरिज्म नै हो। माउन्टेन टुरिज्मको चाहिँ विकास धेरै भएको छ, पहिले भन्छ अफकोर्स धेरै नै सङ्ख्यामा बढेको छ, हामीले अझै पस्कन सकेनौँ, हामीले चिन्न सकेनौँ हिमाललाई होइन, हिमाल त हिमाल हिमालय भन्छ त्यही अहिले चाहिँ सगरमाथा अन्नपूर्ण एभरेस्ट मात्र भन्छौँ नि होइन, त्यति होइन नि, यो त तपाईँको हिमाल त पूर्वको चाहिँ कञ्चनजङ्घाको उदेखि चाहिँ उता पश्चिममा सुदूरपश्चिम उता अति साइबरसम्म चाहिँ एकदम ह्युज एरिया छ नि हाम्रो हिमालको, त्यो हिमालहरूलाई हामीले चाहिँ राम्रोसँग चाहिँ त्यसको अध्ययन गरेर त्यसलाई चाहिँ हामीले चाहिँ संसारमा राख्न सकिरहेको अवस्था छैन क्या, र त्यो अवस्था भयो अहिले पनि फेरि हामीले कहाँ चाहिँ एउटा रोड एक्सेस छैन, एउटा चाहिँ त्यो ठाउँमा पुग्नको लागि चाहिँ गन्तव्यसम्म पुग्नको लागि चाहिँ एउटा चाहिँ एक्सेसको पनि प्रपर हामी कहाँ छैन, यी सबै कुराहरू विकास गर्न नसकेको कारणले गर्दाखेरि हामीले सकेनौँ। यद्यपि स्टिल हामी कहाँ द नम्बर अफ द पिपल त्यो ठाउँहरूमा चाहिँ घुम्नको लागि चाहिँ आउने सङ्ख्या बढिरहेको छ, यो सफिसियन्ट होइन, इनफ होइन, यसलाई हामीले अझै डबलिङ गर्न सक्छौँ, ट्रिपलिङ गर्न सक्छौँ, तर जस पहिलेभन्दा कम्पेरिटिभली अब संख्या चाहिँ बढिराखे हो. अब अल्दो अब यो संख्या चाहिँ सफिसियन्ट होइन, तर अब वायर एज अब तपाईँले अघि चाहिँ यो चाहिँ ब्रिज टुरिज्म कुरा भयो, माउन्टेन र ओसियन वाटर पछि चाहिँ अर्को एकदम स्ट्रङ भनेको कल्चर नै हो. फेरि अहिले कल्चर टुरिज्म भनेको संसारभरिका सबै देशहरूमा अहिले सबैभन्दा ठुलो चाहिँ व्यापक रूपमा विकास भइरहेको चाहिँ कल्चर टुरिज्म हो. कल्चर टुरिज्मभित्र चाहिँ रिलिजियस पनि भयो. हामी कहाँ कहाँ जान तपाईँको हेर्नुहोस् न, धार्मिक यो सांस्कृतिक सम्पत्ति त हामीको संसारकै एउटा चाहिँ एक अनुपम नमुनाको रूपमा छ. हामी कहाँ अब बुद्धको धर्म थरे यहाँ, अब पशुपतिनाथको कुराहरू तपाईँ हेर्नुहोस् न, अब इन्डियनहरूलाई भारतीयहरूलाई अथवा संसारभरिका हिन्दूहरूको लागि चाहिँ नेपालको पशुपतिनाथ के हुन सक्छ होइन. माथि तपाईँको
तर हामीसँग त्यसको रेकर्ड छैन नि, कति पर्यटकहरू आउनुभयो
यही कुरा छ. अहिले चाहिँ मेरो बिचमा नेपाल पर्यटन बोर्डले रेकर्ड त प्रपरली राख्न खोजिरहेको छ. अब यो हामी कहाँ चाहिँ यो ओपन बोर्डर छ नि, हाम्रो चाहिँ इन्डिया भारतसँग चाहिँ ओपनली आवाज अल्टरनेट हौ. अब धेरै कतिले त्यहाँ प्रपरली चाहिँ डाटा पनि नहोला होइन, इन्ट्री भन्दाखेरि अब भारतीयहरू त्यतिकै आउनु पाउने भए हामी त्यतिकै जान पाउँछौँ होइन. ती अर्थमा चाहिँ अब त्यसको प्रपरली डाटा तर कुनै दिन आउँछ, हामी त्यो कुनै कुरा गरिरहेको छौँ, हामी कुरा गर्छौँ. अब डाटा त सबैले राख्नु पर्यो, किनकि अब पशुपति चाहिँ भारतबाट अथवा कुनै पनि संसारका देशबाट चाहिँ यहाँ चाहिँ पशुपति दर्शन गर्न आउनेहरू त पर्यटक नै हुन्, उनीहरू यहाँ दुई दिन तिन दिन चार दिन पाँच दिन बस्छ नि होइन. ती बसेको क्रममा त उहाँहरूले त पर्यटकीय रूपमा यहाँ आएर चाहिँ पशुपतिको दर्शन त गरिहाल्छ नि, त्यसैको लागि मुख्य उद्देश्य हो. त्यो पछि उहाँहरू त्यो होटलमा युज गर्छन्, खर्च गर्छन्, किनमेल गर्छन्, अन्य ठाउँहरू घुम्न जान्छन् होइन. अब त्यो हाम्रो लागि त पर्यटक हुन्छ, फेरि यो चाहिँ म्यासिभ नम्बरमा आउँछ रिलिजियस पर्यटक भनेको. अब जस्तै मुक्तिनाथको कुरा गरौँ, जनकपुरको गरौँ कुरा गरौँ, लुम्बिनीको कुरा गरौँ, बौद्धनाथ स्वयम्भूनाथको कुरा गरौँ, यी ठाउँहरूमा त तपाईँको विश्वभरका चाहिँ बौद्ध धर्मावलम्बीहरू हिन्दू धर्मावलम्बीहरूको त व्यापक चाहिँ एकदम ह्युज स्केलमा उहाँहरू आउनुहुन्छ नि होइन. त्यो त्यसको चाहिँ इफेक्ट त्यसको एफर्टकै नेपालको टुरिज्मको चाहिँ इन्डस्ट्रीमा र यहाँको चाहिँ हाम्रो चाहिँ हामीले आम्दानी गर्ने चाहिँ स्रोतको हिसाबमा त यो भयङ्कर ठुलो छ नि. त्यो अर्थमा यसले पनि भयङ्कर ठुलो चाहिँ इन्डस्ट्रीमा यसले ठुलो चाहिँ परिरहेको छ, र यसको विकास अझै योभन्दा पनि सशक्त ढङ्गमा गर्नुपर्छ र अझै व्यवस्थित ढङ्गबाट गर्नुपर्छ भनेर भन्नु हुन्छ.
विश्वकै अग्लो शिखर सगरमाथादेखि नेपालमा पर्छन्, तर पछिल्लो समय जुन जलवायु परिवर्तन भइरहेको छ त्यसले पनि असर गर्दैछ. यसरी नै परिवर्तन हुँदै जाने हो भने हाम्रो पर्वतीय पर्वतारोहणको अवस्था कस्तो होला, अथवा माउन्टेन टुरिज्म अलिकति रिस्कमा पर्ने हो कि भन्ने कुराहरू पनि उठिरहेका छन् पछिल्लो समय.
यो एकदमै अहिलेको चाहिँ अत्यन्तै इम्पोर्टेन्ट इस्यु हो यो होइन. यसमा सबैको चासो छ, संसारभरिका चाहिँ आरोही पर्वतारोही अल्पनलाई पुज्ने अल्पनलाई मन पराउने त्यहाँ गएर रमाउने मानिसहरूको लागि एकदमै महत्त्वपूर्ण चासोको विषय छ. सबैले कुरा गर्छन्, लेखहरू पनि आइरहेको हुन्छ होइन. तर अब यसमा म चाहिँ विशेष गरी हिमालकै काखमा जन्मेको, सगरमाथाको कुनामा त्यहाँ लुक्ला भन्ने चौधरा भन्ने ठाउँ छ, त्यहाँ जन्मेको. त्यहाँबाट माथि चाहिँ 3800 मिटर खुम्जुङ भन्ने सबभन्दा अग्लो गाउँ छ, ठुलो गाउँ. त्यहाँ चाहिँ अध्ययन मैले स्कुल त्यहाँ पढेको, र त्यहाँबाट पछि चाहिँ यो मेरो अध्ययन सँगसँगै मैले चाहिँ आफ्नो व्यवसायहरू पनि सम्हालेर लिन थालेँ, व्यवसाय गर्न थालेँ. यी रूपमा मलाई मैले चाहिँ हिमाललाई हिमाल र हिमालको त्यहाँको पर्वतीय पर्यटनको चाहिँ गतिविधि, त्यहाँको वातावरण सबै कुराहरू चाहिँ सानैदेखि आजभन्दा चाहिँ 35 वर्ष पहिलेदेखि नै मैले हेरिरहेको छु, हेरिरहेको छु होइन, देखिरहेको छु त्यसको घटनाक्रम विकासक्रम यी सबै कुरा हेरिरहेको छु क्या. अब वातावरणको कुरा गर्दाखेरि चाहिँ त्यतिखेर चाहिँ जब म सानो थिएँ 40-45 वर्ष पहिले म सानो हुने बेलामा त्यहाँ अध्ययन गर्दाखेरि मैले देखिरहेको छु क्या त्यतिखेरको इन्भाइरोमेन्ट अहिलेको इन्भाइरोमेन्ट. त्यतिखेर चाहिँ मोटामोटी हामी सानो हुने बेलामा चाहिँ अधिकांश त्यतिखेर चाहिँ आगो दाउरा नै युज हुन्थ्यो, खाना आगोमै पकाउँथ्यो. यो ट्राभल ट्रेकिङ गर्न आउने हिमाचल मान्छेहरूले चाहिँ त्यहाँकै रुख दाउराहरू काटेर दाउरामै आगो पुगिन्थ्यो होइन, खाना पकाइन्थे. एवं रूपमा त्यतिखेर घर बनाउँदाखेरि पनि त्यही दाउरा रुख डालिन्थ्यो होइन. एवं रूपमा जङ्गल मोटामोटी टोटली डिफोरेस्टेड भइसकेको थियो क्या
कुम्बुमा.
अब कुम्बुको मात्रै एउटा चिन्छ, यो लाग सबै ठाउँमा लागु हुन्छ. फेरि अनि पछि हामी त्यहाँ हुँदा हुँदै राष्ट्रिय निकुञ्ज पछि त्यहाँ लागु भयो. अहिले नेपालको सबै चाहिँ यो प्रगति पर्यटकीय गन्तव्यस्थलहरू चाहिँ राष्ट्रिय निकुञ्जले चाहिँ कभर गरेको छ. अनि हामी सानो हुँदाखेरि त्यहाँको राष्ट्रिय निकुञ्ज एउटा वार्ड सभा हुनुभएको थियो, उहाँ मिङमा सेवा हुनुहुन्थ्यो. उहाँले चाहिँ हामीलाई प्रत्येक शनिबार रुख रोप्नको लागि जानुहुन्छ क्या. अहिले कुम्बुमा जति ठुलो जङ्गल छ तीमध्ये लिएर पनि यो हुन्छ हामीले रोप्यौँ. अब अहिले कुम्भमा मात्र नभएर त्यो होल सगरमाथा चाहिँ बपरजुन भन्छ होइन त्यो संरक्षण क्षेत्र छ, त्योभित्र चाहिँ अहिले घना जङ्गल बेसी आएको छ कि. अब अहिले चाहिँ इन्भाइरोमेन्टली चाहिँ वन जङ्गल कुरा गर्दाखेरि त्यो ठाउँमा पहिले भन्दा विकास भइसकेको छ. तर वायर एज विधि त्यो ट्रेकर्सको सङ्ख्या त्यतिखेर थोरै थियो, अहिले सङ्ख्या बढिया छ. र बढे पनि ट्रेकर्सहरूको सङ्ख्या र हिमाल चढ्न आउने टोटल टुरिस्टको सङ्ख्या भनेको सगरमाथा क्षेत्रभित्र चाहिँ एक वर्षमा 60-80 हजार पर्यटक त्यहाँ ट्राभल गर्ने गरेका छन्. र अब मैले दुई दिनको ठाउँ भनेको छु कि अब अहिले चाहिँ क्वेसन उठाएको छ यो विदेशी पर्यटकहरूको सङ्ख्या अलिक धेरै भए हुनाले त्यहाँ चाहिँ अलिक प्रदूषित भए हो कि, त्यसले चाहिँ त्यहाँको टुरिज्मलाई असर पारे हो कि, त्यसैले नै त्यहाँको चाहिँ हिमकलहरूमा असर पारे हो कि, त्यहाँको चाहिँ आइस मेल्ट पर्न हो कि, हिउँ पर्न छोडे हो कि भन्ने क्वेसन गरिरहेको छ क्या. अब यहाँ चाहिँ दोधार भएको छ कि, यहाँ चाहिँ अलिकति कन्ट्रोभर्सी यहाँ अलिकति भएको भएको छ, कन्ट्रोभर्सी पनि होइन तर यहाँ चाहिँ अलिकति हामी यहीँ नै अलिकति कन्फ्युजनमा छौँ. अब म उदाहरणको लागि म युरोपमा गएँ होइन, युरोपको फ्रान्समा छ यो युनेस्को भन्छौँ हाम्रो राष्ट्रिय क्या वन मन्त्रालयले, हामी युनेस्को अन्डरमा छौँ, उसको चाहिँ मापदण्ड पालन हुनुपर्छ, उसको त्यो नियम पैसा काम हुनुपर्छ भनेर भन्छौँ हामी. तर वायर एज युनेस्को अफिस चाहिँ हेड अफिस चाहिँ फ्रान्समा फेरि छ, फ्रान्सको चाहिँ माथि हिमाल छ, त्यहाँ पनि हाम्रो जस्तै हिमाल छ, युरोपको चाहिँ यो सबभन्दा ठुलो अग्लो हिमाल चाहिँ माउन्ट ब्लङ्क भने त्यही फ्रान्समा छ. त्यो माउन्ट ब्लङ्कको ठ्याक्कै भने स्यामुनी भन्ने ठाउँ छ क्या, त्यही स्यामुनी भन्ने ठाउँमा चाहिँ स्यामुनी भन्ने ठाउँ पनि ठुलो एरिया पनि लाइदिनु छ हाम्रो सगरमाथा क्षेत्र जति पनि सगरमाथा क्षेत्रको अलिक सानो एउटा एरिया जति हो, त्यो ठाउँमा वर्षेनी चाहिँ झन्डै 24-25 लाख विदेशी आउँदो रहेछ क्या. अब 24-25 लाख विदेशी आउने ठाउँमा ती ठाउँमा गयो भने मैले हेरेँ ती ठाउँको सबै डाँडा काँडाका त्यो रुखहरू फाडेर चाहिँ त्यहाँ चाहिँ इसी खाने ठाउँ ग्रान्ड बनाएको छ. ती ठाउँको डाँडा काँडा सबै ठाउँमा गाडीको बाटो बनाएर गाडीहरू कुद्छन्, हुँदा अन्डरग्राउन्ड त्यहाँबाट ट्रेन लगाएर चाहिँ सबैतिर चाहिँ ट्रेनमा वर्पर गर्छन्, अब त्यहाँ चाहिँ सर्व साधारण रूपमा युज गर्छन्, हुँदा हुँदा त्यो माउन्ट ब्लङ्क भनेको सबैभन्दा अग्लो हिमाल हो त्यो युरोपको, त्यसको ठ्याक्कै मुनि त्यो माउन्ट ब्लङ्क हिमालबाट बग्ने चाहिँ ग्लेसियर छ क्या, त्यहीबाट त्यसको हिम नदी भन्छौँ नि होइन, त्यो हिम नदीको मुनि चाहिँ 1 किलोमिटरभन्दा लामो चाहिँ तल मुनि चाहिँ अन्डरग्राउन्ड क्या पासकै त्यो मुनि चाहिँ टनल बनाएको छ त्यो ग्लेसियर मुनि, र उनीहरू भित्रभित्र माथि हिमालको कुनासम्म त्यो मुनि अन्डर टनल खोलेर माथि ग्लेसियर छ क्या त्यहाँ मान्छेहरू क्या. उनीहरू त्यो सौ वर्षदेखि विकास गरिरहेछ र नेपाल फ्रान्सको पर्यटनको जिडिपीमा त्यसले ठुलो योगदान पुऱ्याएको छ यो हुने क्या. अब वायरेज त्यहाँ चाहिँ करोडौँ 25 लाख चाहिँ त्यहाँ वर्षको जान्छ, हामी कहाँ 1 लाख पनि जाँदैन, 60-70 हजार. अब त्यहाँ चाहिँ हिउँ पनि प्रशस्त परिरहेछ होइन, स्की त्यतिकै खेलिरहेछन्, सफा इन्भाइरोमेन्ट सफा छ, तर हामी कहीँ यहाँ 60-80 हजार आउँदाखेरि चाहिँ यहाँको टुरिज्मले यहाँको इन्भाइरोमेन्ट बिगार्यो भनेर चाहिँ एक किसिमको ब्लेम छ क्या. वायरेज चाहिँ मैले बुझ्न सकिरहेको छैन क्या, त्यो बारमन्त्रले अब मेरो चाहिँ काम म चाहिँ वन मन्त्रालयसँग राष्ट्रिय निकुञ्जसँग यो चाहिँ वातावरणसँग सम्बन्धित विभिन्न संस्थाहरू छन् उहाँहरूसँग बसेर अब यसको निचोड निकाल्नु पऱ्यो, यो खास के हो त, यो केले गर्दाखेरि यहाँ भएको छ कि भन्ने कुरा छ एउटा चाहिँ मेरो काम मेरो त्यहाँ. मेरो अर्को पनि मैले देखाएको छु कि मेरो चाहिँ अब तपाईँकै रेडियो कार्यक्रम मार्फत के छ भने यो इन्भाइरोमेन्टसँग चाहिँ सम्बन्धित भएको विभिन्न संस्थाहरू छ नि मेरो उहाँहरूसँग पनि फेरि एउटा चाहिँ मेरो आग्रह छ अनुरोध छ. अब नेपालमा नेपालको वातावरण बिग्रियो, हिमालको हिउँ पक्ले, आइसहरू चाहिँ पक्ले, चट्टानहरू खस्न थाल्यो भन्ने कुरा छ नि. अब यसमा चाहिँ यहाँको इन्भाइरोमेन्टसँग काम धेरै संस्थाहरूले विभिन्न काम गरिरहनु भएको छ होइन, म उहाँलाई एकदम रेस्पेक्ट गर्न चाहन्छु कि धन्यवाद दिन चाहन्छु, उहाँले धेरै काम गर्नुभयो. तर अब यहाँ जति करोडौँ लगानी गरे पनि, जति संस्थाहरूले काम गरे पनि, जति चाहिँ ठुलो चाहिँ प्रतिवेदन तयार भए पनि, जति ठुलो अध्ययन गरे पनि, तर हिमालमा हिमताल फुट्नु त छोडेन नि होइन, पहिरो आउन त छोडेन नि माथि होइन, त्यहाँबाट फ्लड आउनु त छोडेन, मान्छेको चाहिँ घर बग्न त छोडेन, गाउँ बग्न त छोडेन, मान्छेको ज्यान जान त छोडेन नि, यो त प्रत्येक वर्ष भइरहेछ. तर किन भइरहेछ त, र हाम्रो चाहिँ यहाँ अध्ययन गरेका अहिलेसम्म रिपोर्टहरूले किन चाहिँ त्यो प्रभावको रूपमा चाहिँ त्यो रोक्न सकेन त, यो कुरा इस्यु हो. अब मेरो इस्यु उदाहरण चाहिँ म चाहिँ भोलिको दिनमा उहाँसँग बसेर म अनुरोध गर्न चाहन्छु, अब चाहिँ नेपालको सबै हिमाली लेखहरूमा गएर कतिवटा हिमताल छ, कतिवटा ती ठाउँमा तालहरू छन्, लेखहरू छन्, त्यो त सबै थाहा छ नि, ती लेखहरूमा गएर त्यही ठाउँमा गएर त्यही ठाउँमा स्थानमा गएर चाहिँ हामीले त्यहाँको प्रपर अध्ययन गर्न सक्यौँ र त्यो लेकको चाहिँ क्षेत्रफल कति हो, गहिराइ कति हो, लम्बाइ कति हो, पानीको आयतन कति छ, त्यसको वरिपरि आइस कति छ, आइस खस्न सक्नु छ, त्यो सबै अध्ययन गऱ्यो भने त हामीले चाहिँ फुट्न लागेको चाहिँ त्यो तालहरूलाई त्यो तुरुन्तै रोक्न सक्छौँ, अथवा चाहिँ अरू अन्य चाहिँ त्यसका चाहिँ अब के अरे उपायहरू के छ त्यो अवलम्बन गर्न सक्छौँ नि, यी कामहरू भएको छ जस्तो लाग्छ क्या. त्यसले गर्दाखेरि चाहिँ यहाँ बसेर चाहिँ हामीले चाहिँ धेरै ठुलो चाहिँ क्षति भइरहेछ, धेरै चाहिँ हाम्रो नेपाल दाजुभाइको लाइफ भइरहेछ नि, धेरै चाहिँ प्रोपर्टीको लस भइरहेछ। यी कुराहरूमा चाहिँ म अलिकति एक्टिभ हुन चाहन्छु। म चाहिँ मेरो प्लान चाहिँ
यहाँ चाहिँ हिमालको काखमा जन्मिनुभयो होइन, हिमाललाई राम्रोसँग बुझ्नु भएको छ, पर्वतलाई राम्रोसँग बुझ्नु भएको छ, तर पनि यहाँहरूमा के आरोप लाग्दै आएको छ भने जसरी त्यो क्षेत्रको विकास गर्नुपर्ने पूर्वदेखि पश्चिमसम्म सबै ठाउँलाई समान दृष्टिकोणले यो क्षेत्रमा लागेका व्यवसायीहरू लाग्न सकेका छैनन् भन्ने आरोप छ नि, कसरी चिर्नुहुन्छ यी कुराहरूलाई?
एकदम सही कुरा हो नि, सही कुरा हो नि, म त्यही कुरा भन्न चाहन्छु, सही कुरा हो, यो समावेशी हुन सकेको छैन, सत्य कुरा हो। एउटै वर्ग एउटै सबै समूहहरू अथवा कुनै न कुनै ठाउँको मानिसहरूले मात्रै गरिरहेछन्, किनकि त्यो ठाउँमा अब हामी कहाँ त एक किसिमको चाहिँ सफाइलाई एकै ठाउँमा ल्याउने खालको वातावरण त कसरी सृजना गरेर नि होइन गर्नु पर्थ्यो क्या, त्यो हुनु पर्थ्यो। अब अहिले चाहिँ हिमालका हिमालमै बसोबास गर्ने चाहिँ मानिसहरूले अलिकति त्यसमा इन्भल्भ भए, विशेष गरेर चाहिँ हिमाल चढ्ने चढ्ने चाहिँ हिमालको काममा अलिकति सेवा साथीहरू लाग्नुभयो होइन, निश्चयमा उहाँहरू उच्च हिमालमा बस्नु भएको हुनाले उहाँहरू त्यस काममा अलिक निपुण दखल हुनुहुन्छ, लामो इतिहास पनि बोकेर बोकेको छ उहाँले, उहाँहरू चाहिँ निरन्तरपूर्वक ज्यान जोखिममा राखेर काम गर्नुभएको छ। ती पछि चाहिँ ती पछि अलिक तल चाहिँ भेगमा बस्ने साथीहरू त्यसमा इन्भल्भ हुनुभयो, अहिले हुँदा हुँदा त धेरै धेरै नेपालका पहाडी भेगका धेरै मानिसहरू इन्भल्भ भएको छ, यद्यपि यो चाहिँ सफिसियन्ट छैन। त्यो अर्थमा मेरो एउटा प्लान छ, अब हामी कहाँ चाहिँ मैले अघि सुरुमा पनि राखेँ क्या, हामी इस लर्निङ भयो पनि हाम्रो बाबाजीले गरे, हामीले त्यस्तो सिक्यौँ देख्यौँ नकल गऱ्यौँ हामी त्यही फलो गऱ्यौँ क्या, यसरी होइन। अब अन्तर्राष्ट्रिय संसारमा जहाँ पनि विकसित देशहरूमा चाहिँ पर्वतीय पर्यटन अथवा टुरिज्म भनेको चाहिँ उहाँहरू गएर चाहिँ सम्बन्धित युनिभर्सिटीमा गएर उहाँले अध्ययन गरेर त्यहाँको एकाडेमिक चाहिँ सर्टिफिकेट लिएर बोथ प्र्याक्टिकली एन्ड थ्योरिटिकली क्लासहरू लिएर अनि त्यसपछि चाहिँ यो इन्डस्ट्रीमा जम्प गर्ने हो। वाइरस हामी कहाँ चाहिँ लर्निङ बाई डुइङ छ। अर्को दिनमा मेरो प्लान चाहिँ मेरो इच्छा र मेरो आकाङ्क्षा म गर्न मैले गर्न चाहेको चाहिँ हामी कहाँ चाहिँ माउन्टेन एडभेन्चर युनिभर्सिटी हो। माउन्टेन एडभेन्चर युनिभर्सिटी यस्तो युनिभर्सिटी हुनेछ, यसले चाहिँ नेपालका सबै चाहिँ तबका मानिसहरू समावेशी रूपमा सबै जात जातिका मानिसहरू यहाँ ल्याएर चाहिँ उहाँले चाहिँ अध्ययन गर्न सक्नुहुन्छ। त्यो अध्ययन गरिसकेपछि उहाँले यो पेसामा यो पेसा अँगालेर यो देशको विकासको लागि लाग्नुहुन्छ। किनकि मलाई चाहिँ के लाग्छ भने मलाई के थाहा छ र के लाग्छ मेरो ठुलो आशा पनि छ, यो नेपाल देशको चाहिँ साँच्चीकै विकास गर्ने हो भने, साँच्चीकै विकास हुने हो भने, इमान्दारपूर्वक सबैले छातीमा हात राखेर विकास गर्ने हो भने नेपालको पर्वतीय पर्यटनको विकास गर्नुपर्छ। पर्वतीय पर्यटन भनेको चाहिँ यति ठुलो सम्भावना उद्योग हो, यो नेपालको पूर्वदेखि पश्चिमसम्म छरेर आएको सबै हिमाली पहाडी भेग र समेटेर चाहिँ यो पर्वतीय पर्यटनले त्यो यी ठाउँहरूको विकास गर्न सक्यो भने हामी हाम्रो दाजुभाइ अहिले चाहिँ लड्काको लड्को लागेर ठुलो लड्कोमा लहरको एकदम लाइनका लाइन तान्तिको तान्ति लाएर चाहिँ हाम्रो चाहिँ त्यो 17-18 वर्षदेखि 25-26 वर्षसम्मको चाहिँ मेजर युवा शक्ति, सबैभन्दा युवा शक्ति जुन हाम्रो राष्ट्रको लागि चाहिँ युवा शक्ति हो नि, यो अहिले चाहिँ विदेशमा गएको छ नि होइन, हामीलाई त पीडा लाग्छ एकदम। हामी चाहिँ म चाछा चाहिँ यो कसरी रोक्न सक्छ भनेर चाहिँ म कुरा हाम्रा नेताजीहरूले पनि यो कुराहरू बुझिरहनु भएको छ, अथवा उहाँले ठ्याक्कै केले रोक्न सक्छ भन्ने कुराहरू मैले उहाँले ठम्याउनु भएको जस्तो मलाई लाग्दैन होइन। त्यो अर्थमा चाहिँ नेपालको विकास साँच्चीकै गर्ने भए र नेपालीहरूलाई युवाहरूलाई साँच्चीकै यही ठाउँमा चाहिँ यो देशको विकासको लागि लाउने भए सबैभन्दा नम्बर एक त यहाँ चाहिँ यो माउन्टेन टुरिज्म इन्डस्ट्री नै हो। माउन्टेन टुरिज्म इन्डस्ट्रीमा यदि ठुलो चाहिँ यहाँ हजारौँ लाखौँ मान्छेहरू यहाँ पैसा काम गर्न सक्छन्, यदि यो ठाउँ ठुलो छ क्या।
मौसमका कुरा, वातावरणका कुराहरू होइन, त्यसै प्रविधिमा आएको विकासका कुराहरू, यसले गर्दाखेरि पनि यो क्षेत्रमा प्रभाव पार्छ, यो क्षेत्रका चुनौती छन्, त्यसले गर्दा यसको भविष्य कस्तो छ भन्ने पनि चिन्ता गर्ने व्यक्तिहरू छन् नि।
सही कुरा हो नि, मौसमको कुरा त होइन, अब मौसमी कुरा त हामी कहाँ छ नि, मैले तपाईँलाई भनिहालेँ, मौसमकै कारणले गर्दाखेरि चाहिँ अब हामी कहाँ माथि जलहरू गएर चाहिँ हामी कहाँ चाहिँ यो ल्यान्डस्लाइड भएको छ नि, यो पनि हाम्रो चुनौती एउटा हो। त्यसैको लागि त मैले म इन्भाइरोमेन्ट अर्गनाइजेसनसँग कुराहरू गर्छु, राष्ट्रियसँग कुराहरू गर्छु, वन मन्त्री कुरा गर्छु, यसको ठोस अध्ययन प्रभावकारी रूपमा चाहिँ त्यही हिमालको काखमा गएर गर्नुपर्छ क्या, काठमाडौँमा होइन, त्यो नम्बर एक, त्यसले चाहिँ ठ्याक्लाकै रोकाउँछ भोलिको दिनमा तपाईँ हेर्नुहोस्। एट द सेम टाइम हिजोको दिनमा चाहिँ अब मौसम खराब हुँदाखेरि तपाईँको ठ्याक्लाकै यो दिन मौसम ठिक हुन्छ खराब हुन्छ भनेर हामीले चाहिँ ठ्याक्कै हामीले चाहिँ त्यसको रेकर्डहरू प्रपरली राख्न सकिरहेको थिएनौँ, हामीले त्यो कुरा चाहिँ ठ्याक्कै थाहा पाउन सकिरहेको हुनौँ। अब अहिले त तपाईँको मौसम सम्बन्धी मौसम विज्ञान सम्बन्धी त यति ठुलो चाहिँ टेक्नोलोजीको विकास भइसकेको छ, अहिले तपाईँ अनलाइनमा तपाईँको मोबाइलमा बसेर तपाईँले चाहनुहुन्छ होइन, त्यो अर्थमा तपाईँले टुरिज्मलाई अपर्च्युन गर्न सक्नुहुन्छ नि, यति छ। तर त्योभन्दा ठुलो कुरा अब तपाईँले मौसमको कुरा राखेर म एउटा कुरा जोड्न चाहन्छु, छोटकरीमा तपाईँ हेर्नुहोस् न, अब तपाईँ नेपालको फेब्रुअरी मार्च एप्रिल मे 5-6 महिना कुरा हो। त्यतिखेर चाहिँ नेपालको माउन्ट टुरिज्मको सबैभन्दा चाहिँ धेरै संख्यामा विदेशी आउँछ। त्यतिखेर अहिले तपाईँ नेपालको हिमाली ठाउँ जानुहोस्, काठमाडौँ मात्रै होइन, यो वरिपरि तपाईँको टोटल अन्धेर तुवाले भरेको हुन्छ। तुवालो के तुवालो, त्यो तुवालो चाहिँ पहिले काठमाडौँ वरिपरि भन्दा अहिले हिमालमा सगरमाथा काठसम्म पुगे, हिमाल सबैतिर जान्छ। किनभने यो तपाईँको चाहिँ साउथ र नर्थको बिचमा, यो कन्टिनेन्टको बिचमा ब्यारियरको रूपमा चाहिँ हिमालय छ।
हुन्छ सर, यहाँले हामीलाई समय दिनुभयो, हाम्रो निर्धारित समय सकिएको छ, फेरि आगामी दिनमा यहाँसँग कुराकानी गर्नेछौँ। हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
हुन्छ, हस्, धेरै धेरै धन्यवाद, थ्याङ्क यू, अनि सबैलाई नमस्ते, शुभ दिन भन्न चाहन्छु।
आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ पर्यटन व्यवसायी पूर्व गाल्जेन शेर्पासँग। यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र रमा वागिलालाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।